नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खडायत। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। नेपालको संविधान 2072 भाग 3 को मौलिक हक र कर्तव्य अन्तर्गत धारा 35 मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। यो अधिकारको हरेक नागरिकले उपभोग गर्न पाउने अधिकार हुन्छ र सरकारको यो दायित्व हो। दोस्रो चरणको कोरोना जोखिम कायमै रहेका बेला सुदूरपश्चिम प्रदेशमा तेस्रो चरणको कोरोनाको जोखिम बढेको छ। यही बेला तीन तहकै सरकारले आफूहरू कोरोना जोखिम प्रति गम्भीर रहेको बताएका छन्। जनताले भने विगतमा पनि कोरोना रोकथाममा सरकार ससाना कुरामा चुकेकोले अब ती गल्तीलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन्। विगतका समयमा पूर्व तयारी नहुँदा कोविड संक्रमित बन्दा सामान्य स्वास्थ्य उपचार पाउनबाट पनि कति नागरिक वञ्चित भए। अब तेस्रो चरणको कोविडबाट नागरिकलाई जोगाउन सरकार अहिलेदेखि नै लाग्न आवश्यक रहेको सर्वसाधारणले बताएका छन्। नजिकैको प्रदेश र स्थानीय तह कोरोना जोखिम न्यूनीकरणका लागि के कसरी काम गरिरहेका छन् त? जनता बुद्धिजीवीहरूको तीन तहको सरकारसँग के कस्ता सुझाव र अपेक्षाहरू रहेका छन् त? आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेर तयार पारेका छौं।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैं मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन। धन बुझ्यो धन कठिन, बुझ्यो बुझ्न कठिन।
हो, यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने?
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
कोभिड 19 को महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार पछिल्लो केही दिन यता प्रदेशमा कोरोनाका संक्रमित देखिने क्रम बढेको छ। प्रदेशका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै यहाँ कोरोनाको जोखिम पनि बढ्दै गइरहेको देखिएको चिकित्सकले बताएका छन्। स्वास्थ्य निर्देशनालय डोटीका तथ्याङ्क अधिकृत दिलीप भाटले 5% भन्दा कममा कोरोनाको संक्रमण देखिने गरेकोमा अहिले फेरि त्यो क्रम उकालो लागेको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार सुदूरपश्चिम प्रदेशमा 45,800 बढी कोरोनाका संक्रमित भएका छन्। 580 जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाले कोरोनाका कारण लामो समयदेखि जारी निषेधाज्ञाले दैनिकी चलाउन समस्या भएकोले लकडाउन केही खुकुलो मात्रै पारिएको बताउनु भएको छ। यसको अर्थ अहिले पनि कोरोनाको जोखिम कायम रहेको र आफू परिवार र समाजलाई कोरोनाबाट जोगाउने दायित्व हरेक नागरिकको भएको उहाँले बताउनु भएको छ। यही बेला कैलालीमा गत बिहिबारदेखि तपाईँको मास्क खोइ अभियान सुरु गरिएको उहाँले बताउनु भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको र यही बेला नागरिकहरूले मास्कको प्रयोग कम गर्न थालेकोले यो अभियान सुरु गर्नु परेको बताउनु भएको छ। उहाँले अबदेखि जिल्लामा मास्क नलगाउनेहरूलाई 100 रुपियाँ जरिवाना गरिने पनि बताउनु भएको छ।
हामीले यो चाहिँ जनचेतनाको रूपमा सबैलाई चाहिँ जानकारी होस् भनेर आजदेखि तपाईँको मास्क खै भनेर सबैलाई यो बोल्नुभन्दा पनि तस्विर आफै बोल्छ भने चाहिँ यसलाई देखिने गरी सबैलाई मास्क लगाउन प्रेरित गर्ने र कोही कसैले मास्क नलाएर हिँडेको पाइएमा आजैदेखि जरिवाना गर्ने क्रमलाई कडाइका साथ चाहिँ लागू गरिनेछ भन्ने जानकारी गराउन चाहन्छु। त्यसैले म पुनः सबैलाई आग्रह गर्न चाहन्छु कि हामीले मास्क चाहिँ मेरो लागि, मेरो परिवारको लागि, समाजको लागि र देशको लागि मास्क लगाइदिउँ। कृपया मास्क लगाएर हिँडडुल गर्न सकेसम्म बाहिर हिँडडुल नै नगरौँ। बाहिर हिँडडुल गर्नुपर्ने अवस्था आयो, बाध्यात्मक अवस्थामा हिँडडुल गर्नुपर्ने भयो भने मास्क लगाऊँ। सामाजिक दूरी कायम गरौँ, भौतिक दूरी कायम गरौँ र स्वास्थ्यका अन्य मापदण्डहरू पालना गरौँ, सेनिटाइजरको उचित प्रयोग गरौँ, साबुनले बारम्बार हात धुने गरौँ। यो भयो भने विश्वमा अहिले जुन फैलिरहेको हामीले तेस्रो भेरिएन्ट आउँदैछ, तेस्रो भेरिएन्टले चाहिँ खास गरी बालबालिकालाई असर गर्छ भन्ने जुन त्रासदी हामीले चाहिँ सुनिरहेका छौँ, त्योबाट हामी बच्न सक्छौँ भन्ने अनुरोध गर्न चाहन्छु र पुनः म पुनः स्मरण गराउन चाहन्छु, यदि कोही कसैले चाहिँ यो हाम्रो आग्रहलाई अडेयर गरेर हिँड्नुभएको, मास्क नलाएर हिँड्नुभएको पाइयो भने आजैदेखि नेपाल प्रहरीले जरिवाना गर्नेछ र त्यो चाहिँ सबैलाई लागू हुनेछ भन्ने स्पष्ट पार्न चाहन्छु।
स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशमा भारतबाट आएकाहरूभन्दा प्रदेशमै भएका व्यक्तिहरूबाट कोरोनाको जोखिम बढ़िरहेको बताउनु भएको छ। प्रदेशमा अहिले नै कोरोना निर्मूल हुन नसकेकोले सावधानी गर्दा जोखिम बढ़िरहेको उहाँले बताउनु भएको छ। त्यसैले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आवश्यक रहेको उहाँले बताउनु भएको छ।
गाउँपालिका, नगरपालिका, सिमानाका र वडासम्म नै गर्ने भनेर सामग्रीहरू आपूर्ति गरेर स्वास्थ्य कर्मीहरूलाई तालिम गराएर जाँच गर्ने व्यवस्था गरेका छौँ। यस्तै सङ्कलन केन्द्रहरू चाहिँ सबै पालिकाहरूमा गर्नुहोस् भनेर हामीले धेरै पहिले नै मुख्यमन्त्री कार्यालयबाट पनि निर्णय गराएर सुदूरपश्चिमको सबै 9 स्वास्थ्य कार्यालय 28 स्थानीय तहहरूमा पठाएका थियौँ। सबै स्थानीय तहहरूले अहिलेसम्म त्यो व्यवस्था गर्न सकेका छैन, तर कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट कोभिड पोजिटिभहरू चाहिँ खोजीनीति गर्नु एकदम जरुरी छ र जुन पालिकाका मान्छेहरू खास गरी भारत आउ जाउ धेरै गर्छन् ती पालिकाहरूले चाहिँ अवश्य पनि धनगढी उपमहानगरपालिका नमुना सङ्कलन केन्द्र सञ्चालन गरेर चाहिँ कोरोना जोखिम कम भएको छैन, कोरोनाको जोखिम चाहिँ बढ्दै गइरहेको छ। सङ्ख्यात्मक कम देखिए पनि जति मान्छे जाँच गरेको छ प्रतिशतमा त्यो बढी नै देखा परेको छ।
केही समय यता प्रदेशका प्राय सबै जिल्लामा जारी गरिएको निषेधाज्ञा खोकुलो भएको छ। नागरिकहरू आफ्नो दैनिकीमा फर्कन थालेका छन्। यही बेला बजारमा भीडभाड र चहल पहल बढ्न थालेको छ। अझ कतिपय मानिसले त मास्क पनि प्रयोग नगर्ने गरेको देखिएको कतिपय बुद्धिजीवीले बताएका छन्। त्यसैले कोरोनाका अन्य चरणको पनि जोखिम कायम रहेका बेला सर्वसाधारणले झनै सावधानी अपनाउन आवश्यक रहेको चिकित्सकले बताउनु भएको छ। यदि त्यसो नभए फेरि कोरोनाले हिजोको जस्तै महामारीको रूप लिन सक्ने आशंका चिकित्सकहरूको रहेको छ। दोस्रो चरणको कोरोनाको लहरमा रोजगारीका लागि भारत गएका धेरै नेपालीहरू एकैपटक स्वदेश फर्किए। त्यसबेला सरकारले भारतबाट आएकाहरूलाई राख्नका लागि होल्डिङ सेन्टर अभाव हुँदा होम क्वारेन्टाइनमा बस्न भनेको थियो। त्यसैले दोस्रो चरणको कोरोना गाउँघरसम्मै फैलियो र त्यसले ठूलो क्षति पुर्यायो। अब भारतबाट आएकाहरूलाई नाकामी कोरोनाको अनिवार्य परीक्षण गरिने र 2 होल्डिङ सेन्टरमा राखिने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताउनु भएको छ।
सिमानाकामा अलिकति ठाउँ पनि कम छ, त्यो ठाउँलाई सम्याउने, त्यहाँ वेटिङ सेन्टरहरू बनाउने, त्यहाँको हेल्थ डेस्कलाई व्यवस्थित गर्ने र मान्छेलाई सबै मान्छेलाई सकभर परीक्षण गरेर मात्रै भित्र ल्याउने गरिकन हामी त्यसरी लागेका छौँ। र उता गड्डाचौकी सिमानाकामा पनि भीमदत्त नगरपालिकासँग साझेदारीमा हामी त्यहाँ फेरि थप चाहिँ मतलब त्यो पहिले हामीले होल्डिङ सेन्टर भन्थ्यौँ, अहिले त्यसलाई वेटिङ सेन्टर भन्छौँ र त्यसलाई व्यवस्थित गर्ने गरिकन त्यहाँ पनि हामीले टेन्डर प्रक्रिया अगाडि बढाएको छौँ र केही दिनमा काम सुरु हुन्छ। हामी सिमानाकालाई व्यवस्थित गर्छौँ, त्यहाँ कसिलो ढङ्गले स्वास्थ्य परीक्षण गरेर मान्छेहरूलाई पोजिटिभ र नेगेटिभ छुट्याइसकेपछि मात्रै भित्र प्रवेश गराउने र पोजिटिभ आएका मान्छेहरूलाई हामी यहाँको हामीले यो सेती अस्पतालमै पनि 100 बेडको कोरोनाको छुट्टै अस्पताल बनाएको छौँ। त्यस्तै महाकाली अस्पतालमा पनि, प्रादेशिक अस्पतालमा पनि 50 पुरानो थियो 50 अहिले तपाईँहरू 100 हस्पिटल बनाइरहेको छौँ। टिकापुरमा 50 हस्पिटल बनाइरहेको छौँ। त्यो सँगै सेतीमा रहेको यो प्रादेशिक आयुर्वेद अस्पताललाई पनि हामी अहिले कोभिड अस्पतालको रूपमा प्रयोग गर्छौँ र त्यो सँगै हामीले आवश्यकता पर्यो भने यो हाम्रो गेटा मेडिकल कलेजमा पनि 500-200 बेडसम्म थप गर्छौँ, त्यहाँ व्यवस्थापन गर्छौँ र नेगेटिभ रहेको मान्छेहरूलाई पनि हामी त्यहाँको स्थानीय तहसँग उहाँको त्यो मान्छेको जहाँ चाहिँ मतलब बसोबास हो त्यहाँको स्थानीय तहसँग समन्वय गरेर त्यहाँसम्म कसरी चाहिँ सुरक्षित साथ समुदायमा घुलमिल नभइकन पुर्याउने भन्ने विषयमा हामी छलफल चलाइरहेका छौँ र त्यसका लागि त्यहाँ नपठाउन्जेलसम्मका लागि हामीले दुईवटा ठुला होल्डिङ सेन्टरहरू बनिरहेका छन्, एउटा कैलालीमा एउटा कञ्चनपुरमा, 1,000 क्षमताको। त्योसँगै हामीले अक्सिजन प्लान्ट सबै अस्पतालमा अक्सिजन प्लान्टलाई व्यवस्थित गर्ने गरेर प्रक्रिया अगाडि बढिसकेको छ। धेरैको टेन्डर भएर सम्झौता भएर अक्सिजन प्लान्टहरू पुग्ने क्रममा छ। मैले मेरो जानकारीमा आएअनुसार बझाङमा पुगेर त्यो उनीहरूले त्यसलाई फिटिङ गरेर सञ्चालनमा पनि ल्याइसकेको अवस्था हो। अछाममा पनि पुगिसकेको अवस्था छ, डोटीमा पनि आधा सामान पुगिसकेको थियो, डणेलधुरामा पनि पुग्दैछ र क्षेत्रीय महाकालीमा पनि पुग्दैछ र अन्य अस्पतालहरूमा पनि अबको 10-15 दिनभित्रै अक्सिजन प्लान्टहरू पुग्छ, त्यही ढङ्गको सम्झौता भएको छ भनेर उहाँहरूले भन्नुभएको छ।
जुन अहिले होल्डिङ सेन्टरहरू निर्माण भइरहेका छन् मन्त्रीज्यू, ती के का लागि सुरुवातमा प्रयोग गरिन्छन् र पछि पनि दीर्घकालीन सोच बनाएर निर्माण भइरहेको देखिन्छ, त्यो हेर्दाखेरि पछि चाहिँ के का लागि प्रयोग गरिन्छ, केही योजना बनेको छ?
पछिल्लो बेलाका विषयमा हामीले अहिले त्यति छलफल गरिसकेको अवस्था होइन, त्यो किनभने सङ्घीय सरकारको सहयोगमा र खास गरिकन नेपाली सेनाले रेखदेख गर्ने गरिकन त्यसलाई कामलाई अगाडि बढाएको छ र हामीसँग पनि स्थानीय तह र हामी प्रदेश सरकारसँग पनि समन्वय छ। अहिलेलाई हामी हाम्रो नेपालमै र खास गरिकन यो क्षेत्रमा कोरोनाको भारतको सबै अरू देशभन्दा पनि भारतको प्रभाव बढिरहन्छ, त्यसो हुनाले जब अहिले मान्छेहरू इन भारततिर जानेको सङ्ख्या ठुलो छ र त्यो त्यसै पनि दसैँ तिहारमा त्यो फर्किन्छ, त्यहाँ कोरोनाको प्रभाव बढ्ने बित्तिकै त्यो मान्छे सबै यता फर्किन्छ, त्यो फर्किने बेला त्यहाँ प्रभाव बढिसकेपछि त्यसको असर नेपालमा पर्छ, त्यसलाई न्यूनीकरण गर्नका लागि हामीले सीमा नाकालाई व्यवस्थित गरेर त्यहाँ चेक जाँच गर्ने, त्यस पछाडि मान्छेलाई सम्बन्धित ठाउँमा पुर्याउने बन्दोबस्त नहुन्जेलसम्मका लागि त्यहाँ होल्ड गरेर राख्ने गरिकन अहिले त्यसलाई हामीले प्रयोग गर्न खोजिरहेछौँ र आवश्यकता पर्यो भोलि सङ्ख्या अलिकति ठुलो भयो र त्यताबाट पनि पोजिटिभको सङ्ख्या धेरै आयो भने त्यहाँ यो उपचार पनि गर्न सक्ने गरिकन मेडिकल टाइपको चाहिँ मतलब त्यहाँको सबै सिस्टमहरू छ, त्यहाँ बेड पनि चाहिँ मतलब मेडिकल बेडहरू छ, त्यहाँ अक्सिजनको पाइपलाइनहरू व्यवस्थित भएको छ, त्यसो हुनाले पहिलो रूपमा मान्छेलाई होल्ड गर्न मात्रै राख्छौँ, पछि त्यो आवश्यकता पऱ्यो भने त्यसलाई आइसोलेसनका रूपमा पनि प्रयोग गर्छौँ, यदि आवश्यकतै अझ ठुलो चाहिँ मतलब महामारी आयो भने त्यसलाई हामी त्यहाँ उपचारका लागि पनि प्रयोग गर्न सकिने गरिकन त्यो त्यसको बनाइएको छ, त्यसरी प्रयोग गर्ने त्यसरी उपयोग गर्ने कुरामा हामी अहिले छलफल चलाइरहेका छौँ। खास गरिकन हामी अस्ति पनि सङ्घीय सरकार र खास गरिकन नेपाली सेनाले त्यसको रेखदेख गरिरहेको हुनाले नेपाली सेनाको केन्द्रीय टिम र हामी बसेर छलफल गर्ने, त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने सञ्चालनको विधि प्रक्रियामा छलफल गरेर टुङ्ग्याउने भनेका थियौँ, तर पछि प्राविधिक कारणले पहिलो दिन उहाँहरू आउन सक्नु भएन, पछि हामी यहाँ मुख्यमन्त्रीको पनि अन्य कामका कारणले पनि त्यो अलिकति ढिलाइ भएको छ, तर हामी तुरुन्तै बसेर त्यसलाई सञ्चालन प्रक्रियामा ल्याउने गरिकन हामीले निर्माण कम्पनीलाई पनि भनेको छौँ कि निर्माण कम्पनीलाई एकैचोटि पुरै चाहिँ मतलब फिनिसिङ भन्दा पनि पहिले हामीलाई 300-400 मान्छेको क्षमता भएको त्यो होल्डिङ सेन्टरहरूलाई तपाईँहरूले कम्प्लिट गर्दै फेरि अगाडि काम बढाउँदै जाने भनेका छौँ र त्यही ढङ्गले तयारी भइरहेछ।
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाच्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कई कैलालीको धनगढी उपमहानगरपालिका पाँचका मोहन कापडी र नागरिक समाज कैलालीका संयोजक प्रमोद पाठकले खोप नै कोरोनासँग लड्ने उपयुक्त उपाय भएकोले सरकारले खोपका लागि पहल गर्न आवश्यक रहेको बताउनु भएको छ।
दोस्रो भेरिएन्ट सुरु हुँदाखेरिमा हामीले कोरोनाबाट धेरै क्षति बेहोर्नुपर्ने अवस्था आयो। अब त्यसो नहोस् भन्नका निमित्त नेपाल सरकार तीन तहकै सरकारले यसका निमित्त एकदमै सावधानी अपनाउनु पर्ने हुन्छ। उदाहरणका निमित्त जसो हाम्रो के अरे सीमा खुला छ, त्यो सीमाना खुलामा त्यहाँ एक किसिमको स्थलगत व्यक्तिहरू आएर बस्ने व्यवस्थित तरिकाले सीमामा त्यो होल्डर सेन्डरहरू राखेर अनि ती दाजुभाइहरूलाई पहाड पठाउँदाखेरिमा कुन वडा कुन पालिका कुन व्यक्ति भनेर यसरी पुरै उसको विवरण लिएर त्यहाँको वडा अध्यक्ष वडा सदस्यहरूलाई जिम्मा दिएर यसरी भारतबाट आउने दाजुभाइहरूलाई क्रमैसँग पठाएर त्यहाँ पनि 10 दिन क्वारेन्टाइन बसाएर सुरक्षित स्थानीय तहले भूमिका खेलेर प्रदेश सरकारले भूमिका खेल्यो भने यो सफल हुन्छ। होइन विगत जस्तै हरहर ती जति पनि दाजुभाइ भारतबाट आउने गाउँ पसे उहाँहरू विगत जस्तै सामाजिक उसमा दूरी कायम नगरिकनै सबै सामाजिक के अरे संस्करणमा समावेश भयो भने मलाई लाग्छ त्यसको भेरिएन्टले पनि विगत दोस्रो भेरिएन्टले जस्तै एकदमै अप्ठ्यारो अवस्था नआउला भन्न सक्छ।
अहिले भ्याक्सिनको अभाव अन्तर्राष्ट्रिय जगतमा छैन, त्यसमा चाइना भारत र अमेरिका लगायत धेरै देशहरूले लगाइसकेका छन्। अब रहेको भ्याक्सिन ल्याउनका लागि हामीले पहल गऱ्यौँ भने हामी पाउँछौँ र हामीले छिटोभन्दा छिटो भ्याक्सिन लगायो भने यसबाट हामीले मुक्त हुन सक्छौँ।
पहिलो चरणको कोरोनाको संक्रमित देशसँगै प्रदेशमा बढ्दै जाँदा तीन तहकै सरकारले समन्वय गरेर भारतबाट र तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइन राख्ने व्यवस्था गर्यो। त्यो बेला क्वारेन्टाइन व्यवस्थित नहुँदा क्वारेन्टाइनले कोरोना संक्रमणको थलो बन्न सक्ने डर भयो। दोस्रो चरणको कोरोनामा क्वारेन्टाइन व्यवस्थित गरेर अघि लैजान नसक्दा कोरोनाको संक्रमण गाउँघरसम्मै फैलियो। अब तेस्रो चरणको कोरोनामा प्रदेश सरकारले विगतका कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने सुझाव सर्वसाधारणको छ। भारत लगायतका अन्य मुलुकबाट आएका नागरिकको नाकामै अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने, उहाँहरूलाई 14 दिन परिवारभन्दा टाढा सुरक्षित स्थानमा बसोबासको व्यवस्था हुनुपर्ने र बिरामी भएकाहरूलाई उपचारको सहज व्यवस्थाका लागि सरकारले अहिलेदेखि नै काम अघि बढाउन आवश्यक रहेको कतिपय बुद्धिजीवीहरूले सुझाव दिनु भएको छ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाच्छ्यौँ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्याह हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाच्छ्यौँ गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
सरकारवाला निकायले समयमा तयारी नबढाइदिँदा पहिलो र दोस्रो चरणको कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशसँगै देशका जनताले ठूलो मार खेप्नु पर्यो। अब तेस्रो चरणको कोरोना सकेसम्म प्रदेशमा भित्रिनै नपाओस् भन्नका लागि सबै निकाय एक भएर लाग्न आवश्यक रहेको कतिपय सर्वसाधारणले बताएका छन्। परीक्षणको दायरा बढाएर परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएकाहरूलाई सुरक्षित रूपमा आइसोलेसनमा राख्ने र नियमित अनुगमन हुन नसकेको जनगुनासो गर्दछ। नागरिकहरूले पनि पूर्ण रूपमा स्वास्थ्यका मापदण्डहरू पालना नगरेका कारण कोविड संक्रमण नियन्त्रण तथा रोकथाममा समस्या उत्पन्न भएको छ। थप जोखिमलाई न्यूनीकरण गर्नका लागि सबै सरकारवालाहरू सहज र जिम्मेवार बन्नु आजको आवश्यकता बनेको छ। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा तपाईँको राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खनायत सँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।